أعوذ بالله من الشيطان اللعين الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على سيد المرسلين أبي القاسم. اللهم صل على محمد وآل محمد وآله الطيبين الطاهرين، سيما للإمام المنتظر أجل اللهم له الفرج، ولعنة الله على أعدائهم أجمعين. أما بعد، فقد قال الله عز وجل في كتابه المبين، بسم الله الرحمن الرحيم: الذين إن مكناهم في الأرض أقاموا الصلاة وآتوا الزكاة وأمروا بالمعروف ونهوا عن المنكر ولله عاقبة الأمور. وقال: وقبل يستفتحون على الذين كفروا فلما جاءهم ما عرفوا كفروا به فلعنة الله على الكافرين. 7th of Muharram 1443 Hijra or Al Asr Islamic Center, Melbourne. جیسا کہ گزشتہ کل کی مجلس میں اعلان کیا جا چکا تھا کہ چونکہ میلبرن میں آج سے خالی لاک ڈاؤن کا مسئلہ نہیں ہے، 9 بجے یہاں لوکل ٹائم کے حساب سے کرفیو بھی شروع ہونے والا ہے، اس لیے ہماری مجلس ذرا جلدی بھی ہو رہی ہے یعنی ارلی، اور ذرا مختصر یعنی شارٹ بھی ہوگی. اور ان مجالس میں آپ کو اچھی طرح معلوم ہے کہ مصائب زیادہ پڑھے جاتے ہیں. وہ تاریخیں ہیں کہ جب انسان کا واقعاً رونے ہی کو اور صرف رونے ہی کو دل چاہتا ہے. تو اس اعتبار سے جس عنوان پہ بات ہو رہی ہے، آج اور بھی زیادہ شارٹ گفتگو ہو جائے گی، جس کی وجہ سے میں پوسیبل کہ میری سپیڈ ذرا سی فاسٹ ہو جائے اور آپ کو مجلس سمجھنے میں تھوڑی سی پریشانی ہو. اچھا، یہ بات میں نے پہلے عرض کر دی تھی کہ یہ جو تاریخیں ہیں جن میں مجلس کے فوراً بعد شبیہ برآمد ہوتی، اس میں دعا کا موقع نہیں ہوتا ہے، تو دعا بھی ضروری ہے. بہت ہی مختصر کہ خداوندہ آج اس 7 محرم کی رات میں جس شہزادے کا تذکرہ ہونے والا ہے، اس کے پامال لاشے کا واسطہ دنیا بھر کے صاحبان ایمان کو، خصوصاً جو لوگ ان مجالس کو سن رہے ہیں، حرافت و پریشانی سے محفوظ فرما، ان کے بچوں کو سلامت رکھ، پروردگارہ مومنین کے رزق حلال میں برکت عطا فرما، ہر ایک کو ہر بیماری سے محفوظ فرما، خصوصاً کورونا کی وجہ سے جو مومنین اور مومنات بلکہ دنیا بھر کے انسانوں میں جو انسان بھی بیمار ہے انہیں، اور ہماری کمیونٹی میں جو کچھ بیمار ہیں، روز تذکرہ ہو رہا ہے، ممکن نہیں ہے نام لینا، ان سب کو شفاء کاملہ عطا فرما. خداوندہ اس پامال لاشے کا واسطہ جسے آقا حسین اس انداز سے لے کر آئے کہ ہمارے یہاں اسے گٹھری کہا جاتا ہے، جس کا تھوڑا تذکرہ میں تھوڑی وضاحت مجلس میں کروں گا. خداوندہ حسن کے لال کے اس لاشے کا واسطہ ہمارے تمام مرحومین، خصوصاً آل اثر اسلامک سینٹر کے بانی مرحوم غلام عباس پنجو، اور مجھے یہ اطلاع ملی ہے کہ آج کے دن میلبرن میں کسی برادر مومن کی موت ہوئی ہے، ان سب کو اعلی علین میں جوار اہل بیت سے ملحق فرما، ظہور امام میں تاجیل فرما، لیکن غیبت میں ہمیں اپنی ذمہ داریاں ادا کر کے بعد ظہور امام کی فوج کا سپاہی بننے کی توفیق عطا فرما. جب وہ زمانے کا امام آئے گا تو 3 باتیں سب سے پہلے اپنے چاہنے والوں سے مانگے گا. امام زمانہ اور ولایت علی کے عنوان پہ بات ہو رہی ہے، دعا کے آخری جملے سے ربط دے رہا ہوں کہ جب وہ زمانے کا امام آئے گا، خیبت میں ہمیں اپنی ذمہ داری، کیا ذمہ داری؟ تو سب سے پہلے وہ 3 باتوں کا مطالبہ اپنے چاہنے والوں سے کرے گا. بلکہ عجیب وہ روایت ہے جو میں بہت پڑھتا رہتا ہوں، بہت لمبی روایت ہے، اس پہ پورا اشرح ہوتا ہے، تو اس لیے پوری روایت یا اس کا حوالہ یا اس کی تفصیل کی ضرورت نہیں ہے، اس کے صرف 2 جملے آپ کے سامنے پیش کرنا کہ وہ آخری اس کا جملہ یہ ہے کہ امام فرمائیں گے کہ جب تک کہ تم مجھ سے یہ وعدہ نہیں کرو گے، میں اپنا جہاد شروع نہیں کروں گا، جس مقصد کے لیے امام ظاہر ہوئے. لیکن امام इन बातों को इतना अहम बना रहे हैं अपने फौज के उन सिपाहियों के लिए जो पहली आवाज पे जमा हो चुके कि जब तक के इन बातों का मुझसे वादा नहीं करोगे मैं अपने जिहाद का आगाज नहीं करूंगा। तो वो कितनी अहम बातें कि जमाने का इमाम वो जिहाद जो 124,000 अंबिया और 13 मासूमीन इंतजार करते आए जिस जिहाद का वो रोक के बैठा और वो जो इमाम वादा लेंगे। तो पहली बात वही है जो कल रात का मौजू बना था। अब जब मैं इतनी तमहीद बयान करता हूं तो लोगों के जहन में ख्याल आता है कि कितनी बड़ी कोई बात होगी। है बहुत बड़ी बात, लेकिन जब मैं कहता हूं कहते हैं इतनी सी बात। जिन्होंने तारीख अंबिया पढ़ी है, जिन्होंने तारीख अइमा पढ़ी है, उनको पता है कितनी बड़ी बात है। पहला वादा ये होगा कि माले हराम की जानिब कदम नहीं बढ़ाओगे। ये इमाम अपनी पहली फौज का लफ्ज मैंने इसलिए कहा कि इमाम का जिहाद जब शुरू होगा तो इमाम को रास्ते में मुख्तलिफ वो फौजें मिलेंगी जो इमाम की मदद के लिए मुख्तलिफ इलाकों से आ रही होंगी। पहली फौज जो मक्के में पहुंचेगी, वादा लेंगे कि इसके बाद में अपना जिहाद शुरू करूंगा, माले हराम की जानिब कदम आगे नहीं बढ़ाओगे, ये इमाम फरमा रहे हैं। और उधर जो इमाम का मुखालिफ है दज्जाल, वो जो इमाम को रोकने के लिए अपनी फौज लेके आ रहा, उस फौज की भी एक खासियत यह है कि वो रिस्क हराम खा रही होगी। जो हमारे बुजुर्ग खसूसियत के साथ यूपी वगैरह में हिंदुस्तान में कि वो रोटियां लेके आएगा और कान का मैल उस पर रख के लोगों को देगा, लेकिन मुख्तसर ये कि आज की जबान में या आज की टर्मिनोलॉजी में उसको चेंज किया जाए तो वो माले हराम का आदि बना रहा है अपनी फौज को। जो माले हराम का आदि बन जाए, जो चस्कों का आदि बन जाए, जिसका पेट हराम से भर जाए, वही तो दुश्मन इमाम होता है। ये करबला के जिहाद का वो जुमला जो आशूर की सुबह को आका हुसैन ने कहा, तो आशूर सानी दूसरी आशूर जो इमाम जमाना के दौर में बपा होगी उसके शुरू में भी ये जुमला कहा गया, और जो असल आशूर 61 हिजरी के करबला में हो गई उसमें भी ये जुमला कहा गया। क्या है दुश्मन इमाम, ऐ लश्कर यजीद, तेरे पेट लकद मोलियत बुतूनकुम, भर गए तुम्हारे पेट मिनल हराम हराम से। तो आका हुसैन, इमाम जमाना और दज्जाल। अच्छा, छोटी सी एक बात इसलिए अर्ज कर दूं कि आज 7 मुहर्रम की मजलिस हो गई और मौजू का एक हिस्सा तो शुरू भी नहीं हो पाया, तो छोटी सी बात कि ये जो लॉकडाउन का मसाला, फिर कर्फ्यू का मसाला, मजालिस के टाइमिंग, जो मजलिस में 1.5 घंटे की पढ़ता हूं उसे मुख्तसर करके 45 मिनट, जिसकी वजह से थोड़ा सा मेरा असल सब्जेक्ट या टॉपिक मुतासिर हो गया। चुनाचे जो अभी 3 बातों में आखिरी बात थी दज्जाल वाली, वो अब इस अशरे में नहीं आ सकेगी, और अगर मुझे 40 के मौके पे गुफ्तगू का मौका मिला तो वहां पे वो जाके मौजू मुकम्मल होगा। ये सिर्फ आधे मिनट का एक जुमले का ऐलान। वापस आइए, तो करबला का जिहाद हो, इमाम जमाना का जिहाद हो, मासूम की जानिब से अपने सिपाहियों से वादा लेना हो, या दुश्मन की जानिब से अपनी फौज को बढ़ाना हो, ये बहुत अहम एक मसाला था। और इससे पहले कि अब इस हवाले से जो बात करना है वो आपके सामने पेश करूं, एक चीज आपको और याद दिला दूं। आज है 7 मुहर्रम, और 7 मुहर्रम का दिन वो है कि जब हुसैन, हुसैन के घर वालों और हुसैन के बच्चों पर पानी बंद किया गया। आज से प्यास का आगाज हुआ है। करबला के इन मुजाहिदीन का जो बहुत बड़ा इम्तिहान परवरदिगार ने लिया है उसका आगाज आज से हुआ है। तारीखों में लिखा है कि जो रात गुजर गई, कल की रात जब हमने जनाब अली अकबर का ताबूत उठाया था, लेकिन जो रात गुजरी शबे 7 मुहर्रम, हबीब इब्ने मुजाहिर जो करबला आ चुके थे, आका हुसैन से कहते हैं कि इसी करबला के मैदान में करीब थोड़े फासले पर बनी असद का एक छोटा सा कबीला रहता है। बनी असद एक बहुत बड़ा कबीला, फिर उसके अंदर छोटे छोटे खानदान होते हैं। कहा कि बनी असद का एक छोटा कबीला रहता है, मौला मुझे इजाजत दीजिए कि मैं जाकर उनको आपकी मदद के लिए लेके आऊं। अब कूफे से तो किसी का आना मुमकिन नहीं है, हर तरफ के रास्ते बंद हो चुके हैं, इनको लेके आता हूं, आका ने इजाजत दी, हबीब इब्ने मुजाहिर, सात मुहर्रम की शब को इस्लामी हिसाब से सात की शब यानी जो गुजर गई, गए अपने कबीले वालों से बात की, छोटा सा कबीला था, वो आ भी रहा था आका हुसैन की मदद के लिए। जब दरियाए फरात तक पहुंचे तो हमारे साथ की फौज ने देख लिया, हमला किया, वहां पे एक छोटी सी झड़प हुई। करबला का असली जिहाद जो आका हुसैन की कयादत में हुआ, ये उससे पहले की एक छोटी सी जंग है, और उसके नतीजे में अब कहा ये 30,000 का उमर है, सात का लश्कर, और कहा वो एक छोटा सा खानदान, वो बहरहाल वापस चले गए, उनको आगे आने का मौका नहीं मिला। और हबीब इब्ने मुजाहिर ने जाकर इमाम मजलूम को कैफियत बताई कि मैं तो उनको मदद के लिए ला रहा था, लेकिन ये मसला पेश आ गया। सुबह का वक्त हुआ, अब ये तो रात का अंधेरा है ना, और पुराना जमाना है रात का अंधेरा, आज तो रात को भी लाइटिंग का हर इंतजाम होता है, उस वक्त तो नहीं थे। जब सुबह हुई तो उमर साद अभी अपने सिपाहियों से एक बात कर रहा कि कूफे से इब्ने ज़ियाद का लेटर भी आ गया। उमर साद बात ये कर रहा है कि ये जो इधर से ये कबीला आया है, ये रास्ता खुला, हमें इस रास्ते पे पहरा बिठा देना है ताकि यहां से भी कोई मदद ना आने पाए। और ये रास्ता कौन सा है? फरात की तरफ से आ रहा। और उधर इब्ने ज़ियाद का खत आया कि ऐ उमर साद, तू करबला पहुंच चुका है, अब मैं तुझे हुक्म देता हूं कि हुसैन और हुसैन के घर वालों पर पानी बंद कर दे और इस पे पहरा लगा दे कि पानी का कतरा ना लेने पाए। तो रात को एक जो झड़प हुई थी, जिसकी वजह से उमर साद वहां वैसे ही फौजें मुकर्रर करने वाला था, और इधर खत आ गया। और अजीब जुमला था उस खत के अंदर, घर के मजालिस में आप सुनते हैं, लेकिन जब इतनी बात मैंने कह दी तो आधा मिनट का जुमला भी कह दूं कि हललतहु अला अहले यहूद व नसारा व हरमतहु अला अहले बैत अलैहि व अला अहले बैत। इस फुरात के पानी को मैंने हलाल किया यहूदियों और ईसाइयों पर, और इसको मैंने हराम किया है हुसैन और हुसैन के घर वालों पर। ये लिख रहा है बाकायदा कि यहूदी को इजाजत है, ईसाइयों को इजाजत है, मैं परमिशन देता हूं, लेकिन खबरदार, हराम तो हूं, मैंने हराम किया है इस फुरात के पानी को अलैह हुसैन पर व अला अहले बैते ही और हुसैन के घर वालों पर। चुनाचे इब्ने ज़ियाद के हुक्म के बाद उमर साद ने 500 सिपाही, 500 खुद हुसैन के पूरे काफिले की तादाद 70-80, 500 सिपाही खाली पानी रोकने के लिए मुकर्रर किए गए अमर इब्ने हज्जाज की कयादत में। वो आज सात मुहर्रम का दिन शुरू होते ही, और अब ये पहला दिन गुजर रहा। आपके बच्चे, आप, मैं, हमारे घर की काबिले एहतराम खवातीन, पेट भरा है, प्यासे हैं तो जाके पानी पी के आते हैं, सैराब हैं, लेकिन असगर की प्यास शुरू हो गई, सकीना की प्यास शुरू हो गई है, हुसैन के घराने की प्यास शुरू हो गई है, और इस प्यास से मेरा मौजू आगे बढ़ा। कल रात को भी जो बात मैंने कही थी और जो अभी बात कही, ये पैगाम दे दिया कि करबला वाले वो हैं जो दीने खुदा की खातिर अपने और अपने अपने आप को और अपने बच्चों को प्यासा रखने को तैयार, और तुमसे अगर कहा जाए सिर्फ इतना कि माले हराम से अपने आप को बचाओ, इस पे राजी नहीं हो रहे। फया लैतनी कुंतु माकुम फाहूजा माकुम, मौला काश मैं आपके साथ करबला में होता तो मैं भी इसी जिहाद में हिस्सा लेता, तुम हुसैन के साथ होते तो आज से प्यासे होते तुम भी और तुम्हारे बच्चे भी। और इमाम जमाना शर्त लगाएंगे, मैं बहुत ही मुख्तसर एक जुमला इसलिए कह दूं कि ये वाकया हमारे यहां मशहूर, और शर्त लगाने की एक वजह ये कि इमाम जमाना के सामने पास्ट हिस्ट्री, नऊज़ु बिल्लाह, इमाम के लिए ये जुमला कहना तौहीन। हम और आप हैं जो हिस्ट्री देखते हैं तो हमको एक एक्सपीरियंस मिलता है, तो हम वो मिस्टेक रिपीट नहीं करते। इल्म इमामत तो बहुत बुलंद है, लेकिन जाहिरी एतबार से कह रहा कि जंग उहद जैसे अजीम जिहाद में रसूलुल्लाह हैं, मौला अली हैं, अली से बड़ा और कौन सा मुजाहिद चाहिए, लेकिन मुसलमान शिकस्त खाने लगे इसी माल की वजह से। तो ये जबकि वो माले हलाल था तो ये माले हराम, ये पाबंदी आई। कल मैंने हदीसें पढ़ी कि मोमिन की पहचान ये बताई गई। अब एक आखिरी बात इस हवाले से कह के इस मसले के एक और पहलू पे रोशनी डालना। अल्लाह का रसूल शहर मदीना से गुजर रहा, और अकेले तो नहीं है, असहाबे रसूल साथ हैं, कुछ बच्चे खेल रहे हैं, उनमें से एक बच्चे ने, बहुत छोटा भी नहीं, تین سال چار سال کا بچہ جسے بعض اوقات بعض والدین پیار و محبت میں گالیاں سکھاتے ہیں. اتنا چھوٹا بچہ ہوتا ہے نا تو اس کے منہ سے گالیاں بھی بھلی لگتی ہیں, پتہ ان کو نہیں پتا ہوتا کہ بعد میں کیا ہونے والا. یہ بچہ اتنا چھوٹا بھی نہیں ہوگا, تقریباً کوئی 10-11 سال کا, لیکن ہے نابالغ جس پر کوئی حکم خدا نہیں آتا. وہ پیغمبر کو دیکھتا ہے, پیغمبر کی شان میں گستاخی کرتا ہے اور ایسے ایسے جملے کہتا کہ اصحاب رسول کو برداشت نہ کر سکے. بچہ ہوگا لیکن ہمارے سامنے پیغمبر کی شان میں گستاخی. اس نے دیکھا کہ لوگ مجھے پکڑنے آ رہے, وہ بھاگا. لوگ اس کے پیچھے بھاگ رہے ہیں, پیغمبر نے روک دیا. کہاں جا رہے؟ کہا یا رسول اللہ یہ مدینہ ہے, مکہ نہیں ہے. مکہ تھا کہ جہاں ابو جہل, ابو لہب, ولید, عتبہ, شیبہ ان کی حکومت تھی, اور آپ کی شان میں کوئی گستاخی کرتا تھا تو ہم مجبور ہو جاتے تھے. یہ تو ہمارا شہر ہے, یہاں ہمارے پاس حکومت ہے. ہمارے سامنے کوئی آپ کی شان میں گستاخی کرے, ہم برداشت نہیں کر سکتے. پیغمبر نے کہا بچے کا قصور نہیں ہے, اس کے باپ کا قصور ہے. اچھا اس کے باپ کو لوگ جانتے ہیں, حیران ہو گئے کہ یا رسول اللہ وہ تو آپ سے اتنی محبت کرتا, آپ کے نام پہ وہ اپنی جان قربان کر دے. پیغمبر نے کہا لیکن قصور باپ کا ہے, چلو میں ابھی بتاتا ہوں. اس کے گھر پہنچے, اس کو تو یقین بھی نہیں آیا, اللہ میں اتنا خوش قسمت کہ اللہ کا رسول چل کے میرے گھر میں آ رہا. گھبرا گیا, اس کی سمجھ میں نہیں آ رہا کیسے پیغمبر کو ویلکم کروں. لیکن دیکھا کہ مجمع جو ہے نا بالکل خاموش سناٹے کے عالم میں ہے. اس کی خوشی ذرا کم ہوئی تو اندازہ ہو گیا کہ کوئی غلط بات ہوئی. کسی صحابی سے پوچھا یہ کیا ہے؟ کہا یہ ہے تمہارے بیٹے نے بھرے بازار مدینہ میں پیغمبر کی شان میں گستاخی کی. اور یہ جو سننا تو وہ آ گیا غصے کے عالم میں اور گھر کے اندر گیا, تلوار لے کے آیا, گردن اڑا دوں گا اس بچے کی. نہیں چاہیے مجھے ایسی اولاد جو پیغمبر کی شان میں گستاخی کرے اور پیغمبر کا دشمن بنے. پیغمبر نے کہا کہاں جا رہا ہے, غلطی تیری. اب دیکھیں کیا غلطی بتا رہے ہیں. کیا یہ غلطی بتا رہے ہیں کہ تم نے اپنے بیٹے کو یہ چیزیں سکھائیں یا تم نے اپنے بیٹے کی زبان خراب کی؟ جو ہم نے میں نے کہا نا کہ ہمارے یہاں بہت سے گھروں میں بچوں کی زبان خراب کی جاتی ہے بچپنے میں, کہ اس وقت بچے کی زبان سے وہ چیزیں بھی اچھی لگتی ہیں. پیغمبر نے کہا تم نے؟ یا رسول اللہ میں نے تو ہمیشہ اپنے گھر میں آپ کی محبت کا سبق دیا. کہا ایک بات یہ بتاؤ, وہ زبانی باتیں نہیں چلتی ہیں. پیغمبر فرماتے ہیں یہ بتاؤ تمہارے گھر میں جو روزی آتی ہے, جو پیسے آتے ہیں جس سے تم اپنے گھر والوں اور اپنی اولاد کو پال رہے ہو, وہ سب حلال ہے کہ حرام؟ ایک ایکسکیوز شاید قابیل کے زمانے سے لے کے آج تک ایز اٹ از چلا رہا, ہر دور میں, ہر زمانے میں, ہر کلچر میں ایک ایکسکیوز. وہ کیا؟ سر جھکا کے کہتا ہے یا رسول اللہ آپ کو پتا ہے نا کہ مارکیٹ میں ہمارا کمپٹیشن ہے مدینہ کے یہودیوں سے. بازار مدینہ ہے, یہودی اس کے بزنس پہ چھائے. اگر اتنا حلال حرام کا خیال کرنے لگے تو گھر میں تو فاقے ہو جائے, روٹی چٹنی بھی ہم کو نہ ملے. تو بزنس میں تو کرنا ہی پڑتا ہے فراڈ اور دھوکا. یہ میرے جملے ہیں, وہ اس کا پیغام یہ. ہر حرام کمانے والا قابیل سے لے کے آج تک ہمیشہ حرام کے لیے دلیل لے کے آئے گا کہ بھئی زمانہ بڑا خطرناک ہے, آج کل خرچے اتنے ہو گئے ہیں, آمدنی اتنی کم ہے, گزارا نہیں ہوتا, حرام تو کرنا ہی پڑتا. دکاندار ہے وہ کہے گا ورنہ دکان میں تالا لگ جائے گا. بزنس مین ہے وہ کہے گا ورنہ مجھے بزنس بند کرنا پڑے گا. جاب کرنے والا ہے وہ کہے گا ورنہ مجھے ریزائن کرنا پڑے گا. اب یہ وقت نہیں ہے. کرفیو بھی اپنی جگہ ہے, اصل کرفیو اپنے پیٹ پہ لگائیے, اصل کرفیو اپنے زبان پہ لگائیے کہ جس کے اندر پیغمبر نے کہا وہ ساری باتیں تمہاری ایک طرف. بس یاد رکھو جس نے اپنی اولاد کو حرام پر پالا اس نے اپنی اولاد کو دشمن امام اور دشمن رسول بنایا. ہمارے یہاں روایتوں کا ایک سلسلہ جس میں یہ کہا گیا ہے کہ علی کا دشمن ہمیشہ وہ ہے جس کی طہارت پاکیزہ نہیں. علی والا طیب المولد ہوگا, اس کی ولادت پاک ہوگی, تو اس سے ذہن میں صرف ایک خیال ہمارے آتا, چنانچہ ہم سیدھا اس کی جانب دوڑ کے جاتے ہیں, اور ایسا دوڑ کے جاتے ہیں کہ آج تو مجلسوں میں اتنے رقیق جملے کہے جاتے ہیں کہ جو علی کے قریب آ بھی سکتا ہے وہ ہمارے ان جملوں سے چلا جاتا. کہ دو ہاتھ اٹھا کے نعرے نہ لگائے تو آپ نے اس کی ماں کے اوپر تہمت لگا دی, وہ نکاح غلط ہو گیا, وہ پتہ نہیں کتنے گھروں میں وہ عورت ہو کے آئی ہے, سیدانی بھی ہو تو. اور اب تو یہ ہے کہ خطیب مجلسی اس جملے سے شروع کرتا, माशाल्लाह आज मैं कितने हलाली चेहरे देख रहा हूं कि अगर वो उसकी मजलिस सुनने आके बैठे तो हलाली है वरना नहीं है। ये रकीक जुमले हैं क्योंकि इन्होंने अरबी को ना समझा ना हदीस को समझा। जब हदीस में ये लफ्ज आता है कि विलादत पाकीजगी के साथ हो, उसमें सिर्फ एक रिश्ता नहीं आता, उसमें बहुत सारी चीजें आती हैं जिनमें ये भी आ जाता। मेरे पास वक्त नहीं है वरना मैं मजीद जरा अरबी से मिसाल देता। तो माल हलाल होना चाहिए जिससे अपनी औलाद को पाले, हराम से पालेंगे वो आखिर में दुश्मन इमाम बनेगा। यही वजह है कि इमाम जमाना पहली कंडीशन लगा रहे, मुझे अपनी फौज चाहने वालों और मुहिब्बों के लेके चलना है, दुश्मनों के लेके नहीं चलना है। ये अगर माले हराम कमाने लगे, इमाम का जिहाद बहुत लंबे सालों तक चलेगा, तो अब ये हराम कमाने लगे तो इनके घरों में मेरे दुश्मन पैदा होंगे। दज्जाल इसीलिए हराम खिला रहा कि उसे दुश्मन इमाम अपनी फौज में चाहिए और करबला का पैगाम। तो खुलासा ये निकला कि बहुत अहम ये मसला है और इसीलिए कल हदीस आ चुकी है कि मासूमीन ने अपने चाहने वाले की अहम तरीन दो निशानियां बताई, जबान सच्ची होगी, पेट हराम से महफूज होगा। लेकिन यहां पर मैं रुक के जरा सा अपने मौजू को बदल रहा हूं और फिर वापस असल मौजू पे आता हूं। जरा सा क्यों बदल रहा हूं कि जैसे एक आम तरीकाकार है कि जब उलमाए कराम हराम और हराम की बहुत बात करते हैं तो कभी रब्त देने के लिए कहते हैं सूरह हुजरात की आयत कि भाई आम हराम खाने का, मसलन मिसाल देते हैं कि मैकडोनल्ड का हराम बर्गर खाना या किसी पिज्जा चेन का हराम पिज्जा खाना ये ज्यादा बड़ा गुनाह, या अपने मुर्दा भाई की मैयत से गोश नोच के खाना। तो हर आदमी कहेगा पूछने की जरूरत नहीं है। अच्छा, ये बिल्कुल कुरान के अल्फाज हैं, ये कुछ मुझ जैसे किसी अनाड़ी खतीब के जुमले नहीं है, कुरान के अल्फाज है सूरह हुजरात के। किसी की गीबत करना ऐसा है जैसे तुम अपने मुर्दा भाई की मैयत उसका गोश्त खा रहे हो, फकरे तुम्हें तुम्हें कितना बुरा लगेगा और तुम गीबत कर रहे हो। जो वही अमल कुरान के अल्फाज बहुत ही सोफिस्टिकेटेड और बहुत ही फिल्टर्ड अल्फाज होते हैं, फसीह बलीग अल्फाज होते हैं कुरान ने ये कहा। तो ये उलमा अक्सर कहते हैं, ये मेरा आज का मौजू नहीं, लेकिन मैं बता रहा हूं कि कभी इस अंदाज से किसी हराम की खराबी को बताया जाता। अब जो जुमला मैं कह रहा हूं बहुत एहतियात से कह रहा हूं क्योंकि टाइम कम है, मातम भी हमें ज्यादा करना है, शहजादा कासिम का हक भी हमें अदा करने की कोशिश करना है। खैर, हक तो हम क्या अदा करें, तो जल्दी में कहीं जुमला कोई गलत ना हो जाए। मिर्जा हुसैन नूरी, जिन्होंने करबलाए मौला की पैदल जियारत के मुर्दा रवाज को या मुर्दा सुन्नत को दोबारा इस तरह जिंदा किया कि आज आप जाके देख लीजिए 2 करोड़ और 3 करोड़ जायरीन जाया करते थे, अभी कोविड का मसला अपनी जगह कितने दिनों का है, फिर उससे ज्यादा जायरीन जाएंगे। तो ये मिर्जा हुसैन नूरी बहुत पुराने आलिम नहीं, 120 साल पहले इनका इंतकाल हुआ। वो अपनी एक किताब में ये वाकया लिख रहे हैं, बल्कि एक नहीं 2 किताबों में, कहते हैं किरमान का वाकया। किरमान शाह ईरान का एक शहर है और आगा मोहम्मद के पास एक आदमी आया, बहुत छोटा वाकया, टाइम नहीं लगेगा। मेरा अंदाजा है कि आगा मोहम्मद जो है ये शेख नहीं, ये आगा बाकर वहीद बहबानी के जो बेटे, ये उनका जिक्र है। क्योंकि जवाब तो ये देंगे ना, तो अब जितने बड़ा आलिम होगा जवाब की अहमियत होगी। और आगा वहीद बहबानी किस शख्सियत का मैंने नाम ले दिया, जबाँ पे बारे खुदा ये किसका नाम आया कि नुस्ख में बोसे, तो वो जो है ना कि इतनी अजीम शख्सियत। शेर पढ़ते पढ़ते रुक जाता हूँ कि यह यामियादा की वो तारीखें हैं कि इमाम की शान वाले अशार के अलावा नहीं पढ़ना चाहिए जब तक मजबूरी ना हो। बहुत अजीम आलिम है, इनके वाले तो खैर क्या कहना, उनका थोड़ा तस्किरा आने वाली आखिरी 3 मजालिस में से किसी में होगा थोड़ा सा। और आने के बाद कहा कि मैंने ख्वाब देखा है और आप इस ख्वाब की ताबीर बताइए, इंटरप्रिटेशन। हमारे आलिम का तो काम ही यही रह गया, इस्तिखारा देखे और ख्वाब देखे और अच्छी तारीख कौन सी है शादी करने के लिए, भाई ये देखे वाजिब क्या है, हराम क्या है, मसाइल क्या है, अकीदा क्या है, ये कुछ नहीं। हाँ, मैंने ये देखा है कि आका हुसैन के बदन से गोश नोच नोच के मैं खा रहा हूं। कैसा ख्वाब है देखी, वाह मोहम्मद यानी मर्जी अपने जमाने सर झुका लिया, नहीं जानते कौन आदमी, پھر سر اٹھا کے کہا کہ یہ بتا کہ ایسا تو نہیں ہے کہ تو ذاکری کرتا ہے اور مجلسیں پڑھتا ہے؟ کیونکہ کہا کہ ہاں لیکن آپ کو کیسے پتا چلا؟ کہا تیرا خواب بتا رہا ہے کہ تو مجالس میں غلط روایتیں پڑھتا ہے، جھوٹی روایتیں پڑھتا ہے یا توہین والی روایتیں پڑھتا ہے، آج سے یہ روایتیں بند کر دے۔ اس نے ذاکری چھوڑ دی کہ بھائی میرے پاس اتنی معلومات تو ہے نہیں کہ میں فیصلہ کر سکوں صحیح کیا غلط کیا، لیکن باقاعدہ یہ آدمی کو ہلا دینے والا واقعہ ہے۔ تو اب رزق حرام، حرام کھانا، وہ اپنی جگہ اتنا بڑا گناہ ہے تو کوئی آقا حسین کے بدن کا گوشت نوچ کے کھائے؟ ہمارے یہاں آج کل دو چیزیں ایسی آ گئی کہ جس کی وجہ سے یہ سلسلہ بہت بڑھ رہا ہے۔ نمبر ایک، ویورز، سبسکرائبر، لائک یہ زیادہ ہونے چاہیے۔ باقاعدہ اب اس کی ایک کمپٹیشن کی ایسی فضا بن گئی ہے کہ اب اس کو ہیلدی کمپٹیشن بھی نہیں کہہ سکتے، جس ہیلدی کمپٹیشن کو اسلام پسند کرتا، لیکن یہ وہ بھی نہیں۔ اور اب اس کی خاطر ہر ایسے آدمی کو جس کے دل میں یہ جذبہ ہے، اچھے لوگ بھی ہیں نا، دنیا چل رہی ہے، عذاب خدا نہیں آ رہا ہے، وجود امام زمانہ کی وجہ سے، اور امام زمانہ ان اچھے مومنین کی وجہ سے پردہ غیبت میں ہے کہ یہ بچا رہے ہیں میرے چاہنے والوں کو، لیکن ایک عام سا ماحول بنا کہ اب لائک، سبسکرائبر، ویوز اور کیا کیا چیزیں ہیں مجھے تو پتہ ہی نہیں نا، کیونکہ کبھی میری توجہ اس پہ نہیں ہوئی۔ اس کی وجہ سے اب ہر ایک کو کوئی نئی بات پڑھنا، اگر وہی بات پڑھے جو سب پڑھ رہے ہیں تو کون اس کی مجلس کو لائک کرے گا، یا کون اس کی مجلس کے ویورز میں جائے گا، یا کون سبسکرائب کرے گا؟ یہ بڑھ جائیں اس چکر میں ایک نئی بات کہنا، تو بعض اوقات تو نئی بات نہیں کہہ پاتے ہیں تو کم از کم تھم نیل اس کا نیا بنا دیتے ہیں، لیکن کچھ لوگ اس چکر۔ تو اب اس کے نتیجے واجبات میں بھی، حدیثوں میں بھی، اور تاریخ کے واقعات میں بھی، اور مصائب کے اندر بھی کچھ نہ کچھ تبدیلیاں کرنا۔ اور میں بہت دیکھیں، میں کبھی بھی مصائب پر اس چیز کا قائل نہیں رہا کہ آدمی ایسے ریسرچ کرے کہ یہ واقعہ غلط، وہ واقعہ جھوٹا، یہ مت پڑھو، وہ مت پڑھو۔ مجھے یاد ہے کہ جب پہلی مرتبہ پاکستان میں شہید مرتضیٰ مطہری کی کتاب چھپی تھی کربلا کی تاریخ کے واقعات پر، تو میں نے کھاردر محمدی ویلفیئر سوسائٹی پنجابی کلب میں تین مسلسل مجلسیں پڑھی تھیں کہ بہرحال وہ ایک عالم ہوں گے، بہت بڑے عالم، لیکن ہم تقلید تو جن کی کرتے ہیں، وہ کیا فرماتے ہیں ان روایتوں کے بارے میں۔ مرحوم آیت اللہ خوئی اور مرحوم امام خمینی کی تقلید کراچی والے کرتے تھے، ان کے سارے فتوے پڑھے۔ تب بہت سارے ذاکرین نے کہا تھا کہ مولانا آپ سانس میں سانس آئیے کہ ہم کچھ پڑھ سکتے ہیں، تو میں تو کبھی اس کا قائل نہیں رہا۔ لیکن اگر بات بالکل نئی بنائی جائے یا توہین آمیز، بعض اوقات لوگ کہتے ہیں مولانا کیا مصائب انہوں نے پڑھے، ہم نے آج تک نہیں سنے۔ نہیں سنے ہوں گے کیونکہ یہ ہوئے ہی نہیں تھے کربلا میں، یہ تو کلی گھر میں بیٹھ کے بنائے گئے۔ اچھا، اس میں بھی حرج نہیں، مجتہدین کہتے ہیں کہ آپ مصائب بھی بنا سکتے ہیں اگر وہ خلاف عقل نہ ہو اور توہین اہل بیت نہ ہو۔ لیکن جناب قاسم کی شہادت کے حوالے سے اب سلسلے کو اتنا بڑھا دیا گیا ہے، میں اصل موضوع سے ہٹا بھی نہیں ہوں اور مجھ کو اصل موضوع پر آنا بھی ہے، تو بہت مختصر کہ بات کہیں سے کہیں سے کہیں، جناب قاسم کا لاشا پامال ہوا طے شدہ بات۔ اور میں جب کبھی بھی جناب قاسم کے مصائب پڑھتا ہوں، اپنے استاد اور مرحوم علامہ طالب جوہری صاحب کے والد مرحوم مصطفیٰ جوہر کا ایک جملہ پڑھتا ہوں کہ نہیں پڑھتا ہوں، ہمیشہ تو قائل ہے، ہر آدمی اس کا قائل ہے، لاشا پامال ہوا۔ لیکن اب لاش پامال کے مسئلے کو اتنا بڑھا دیا گئے کہ امام لاشا نہیں لائے، گٹری اس طرح سے لائے کہ قاسم کے بدن کے ٹکڑے تھے۔ کنسپٹ یہ دیا جاتا کہ جناب قاسم کا لاشا پامال کا مطلب ہے ان کے جسم کا ایک ایک ٹکڑا الگ ہو گیا، نعوذ باللہ، ایسا توہین آمیز یہ تصور ہے صرف لفظ گٹری کی وجہ سے، تمام تاریخوں میں یہ۔ اچھا میں بتا دوں کہ بعض علماء کا یہ کہنا ہے کہ جناب قاسم کا لاشا بھی پامال نہیں ہوا، روایت کو غلط سمجھا گیا، میں اس کو مانتا ہی نہیں، ہوا پامال لاشا، لیکن تاریخ میں ہے کہ آقا حسین جب اٹھا کے لائے تو لاشے قاسم کے لاشے کے پیر زمین پہ لکیر بنا رہے تھے، وہ پامالی تھی، 13 برس کا بچہ، उसका लाशा इतना लंबा नहीं होता जब तक कि वो पामाल ना हो, पामाल होने से लाशा लंबा होता है, लेकिन वो अलग चीज। अब बदन के बाकायदा हर टुकड़े को अलग अलग करना कि गठरी इस तरह से कि जैसे नऊजु बिल्ला हम और आप सामान की गठरी बनाते हैं कि एक चादर फैलाई उस पे घर का सामान जमा किया उसको एक मरतबा समेटा गिरा लगाई और उठा के ले चले। ये तसव्वुर जनाब कासिम के मसाइब के हवाले से तौहीन है। और ये अभी चंद सालों में बना, गठरी का लफ्ज था लेकिन गठरी का लफ्ज वो लोग जानते हैं जिन्होंने कराची में उन मैयतों को गुसल दिया जो बम के धमाके के नतीजे में कितनी शहादतें हुई थी। बाज़ औक़ात लाशा इतना खराब हो जाता है कि उठाते हुए डर लगता है कि टूट ना जाए तो चादर या स्ट्रेचर के मदद से ले जाते, लेकिन वो नहीं थी गठरी जिस तरह नऊज़ु बिल्ला सामान की गठरी बांधी जाती। और यहाँ पे वही बात है, अब जो बात मैं कहने जा रहा हूं ये और खतरनाक है। मैं अपने दुश्मनों की तादाद में इजाफा नहीं कर रहा हूं बल्कि इतना ज्यादा उनको मल्टीप्लाई कर रहा हूं, लेकिन ये चीज बयान करना कि मसाइब जनाब कासिम लाशे की पामाली बिल्कुल हक, यहां तक ठीक, मगर ये तौहीन वाला पहलू जो आ रहा और इसके अंदर एक बहुत बड़ा दखल इस बात का कि हमारे यहां इस्लाम की अहम इबादतों में से एक इबादत को जो इबादत है अकीदत वाली उसको अकीदा बना लिया गया। अच्छा वो भी कोई 50 साल पहले तक तो ठीक होता, आज नहीं। वो क्या है? शायरी। शायरी मिदहत अहले बैत इमाम का अगम मरसिया ये अफजल तरीन इबादतों में एक इबादत है, लेकिन ये अकीदत है क्योंकि शायरी की जबान नसर की जबान से मुख्तलिफ होती है। उसके अल्फाज को उस तरह नहीं हम नसर में बयान कर सकते। अगर इमाम खुमैनी ने कहा कि मैं चश्मे नरगिस का बीमार हूं तो ये मतलब इसका ये नहीं है कि वो बीमार है मसलन, लेकिन मैं मजलिस में पढ़ू कि भाई मैं कल बीमार था या आज कल मैं बीमार हूं तो इसका यही मतलब है कि मैं बीमार। तो शायरी अलग चीज है और खिताबत यानी नसर का बयान अलग चीज। हमारे यहां दोनों को मिक्सअप कर दिया गया। अच्छा पहले जमाने के शायर जौहर साहब क़िबला के पास में देखता था कि राज्य के शायर आके कलाम चेक कराते थे कि देख लीजिए इसमें कोई खिलाफ दीन बात तो नहीं आ गई, हम आलिम तो है नहीं। अब शायरी में जो कहा जाता है उसको हमने अकीदा बना लिया, कुरान रह गया हदीस रह गई, फुला शायर ने यह कहा वो भी आज के जमाने का शायर, तो उसकी वजह से खराबी आ गई। क्योंकि मैंने पूछ लिया एक शायर से जी ये जो आपने नोहे में बहुत पुरानी बात है लेकिन जितना मैं पुराना हूं इससे ज्यादा पुरानी तो नहीं है कि ये जो आपने कहा कि गठरी नोहा में बहुत आया है, और जैसा मैंने कहा गठरी सही भी है, फिर वो तसव्वुर कि कपड़े की गठरी इस तरह बनाई गई जैसे सामान, ये जो लफ्ज है ये कहां से? जी वो हमने तो फुला जाकिर से सुना। वो जाकिर के पास गए, आप पढ़ते हैं ये गठरी ये कहां से आई? उसने कहा वो फुला के नोहे में मैंने सुना, ये कह रहा है मैंने उससे सुना, वो कह रहा है मैंने उससे सुना, वो कह रहा है मैंने इसलिए कहा कि उसने रिवायत पढ़ी, उसने कहा मैंने रिवायत इसलिए पढ़ी कि उसने नोहे में कहा है तो रिवायत होगी। ये बड़ी बड़ी इबादत है, ना इन इबादतों का सवाब कम करना मकसद है ना इसका मजाक उड़ाना मकसद, बताना यह है कि चूंकि अब इसी को हम लोग अपना अकीदा बना रहे हैं, शायरी अकीदत है, अकीदत रखिए। और पहले जमाने में शायर यही करते थे, वो अकीदत से पढ़ते थे और अकीदत ही का तकाजा मजमे से भी करते थे। यहां पे रोक के एक बात आखिरी कह दूं, आका हुसैन के बदन का गोश्त नोच के कोई ना खाए बस, लेकिन ये आखिरी बात कह दूं, इसमें एक पैगाम भी, और पैगाम ये है कि शायरी जो है ना ये बहुत बड़ी ताकत है, यानी खिताबत से बड़ी ताकत। जो खतीब, मैं खुद जानता हूं इस बात को, मैं खतीब नहीं हूं लेकिन जानता हूं, एक घंटे की मजलिस में मैं बात कहता हूं, अगर कोई अच्छा शायर और समझदार शायर वो एक शेर में वो पूरा पैगाम दे दे, जो मौला की भी हदीस है बल्कि रसूल की हदीस, इन्ना मिनल बयान इला सहरा, शायरी के अंदर एक जादू है, वाकई बहुत बड़ी ताकत, और इस ताकत को दीन के प्रमोशन के लिए इस्तेमाल करना चाहिए और इस्तेमाल किया हमारे बुजुर्गों ने, वो फरसदस्त से लेके मीर अनीस और मीर दबीर तक, बहुत बड़ी ताकत। और ये याद रखिए कि ये चीज दुश्मनों ने ज्यादा समझी। दो दिन पहले मेरी मजलिस में एक शायर का तस्किरा आया था, शायर भी नहीं शायरा, कुर्रतुलैन ताहिरा। आज बहाई और बाबी मजहब जो मौजूद है और शियत के लिए इतना बड़ा चैलेंज बना था ये बाबी और बहाई मजहब, इसके प्रमोशन में कुर्रतुलैन ताहिरा का जो हिस्सा था, जो उसको पहले इमाम मेहंदी मानती थी जिसने मजहब शुरू किया फिर मिर्जा मोहम्मद अली शिराजी को अल्लाह मानने लगे, अल्लाह इसमें हुलूल कर गया। लेकिन शायरा थी गजब की, कादिरुल कलाम। तो जिन्हें ये अपनी शिया तारीख नहीं पता, अपने बहुत से शिया शायर भी बड़े मुतासिर है इससे, लेकिन इतना खिलाफ इस्लाम के अल्लाह उतर आया कि आखिर में इसको 35 साल की उम्र में कत्ल किया गया हुक्म शरीयत की रोशनी। बिल्कुल गुमराह औरत, लेकिन इसने अपनी शायरी से मजहब को खड़ा कर दिया, पैरों पे खड़ा कर दिया, ताकतवर बना दिया। जैसे हमारे यहां उर्दू के बहुत सारे शायर मंसूर और अनल हक, एक इस्तियारा, बदतरीन दुश्मन है ये मंसूर इमाम जमाना। शेख सदूक ने कुम शहर से जूते मार के इसको निकाला बगदाद में। असल में इसने जब ये दावा किया इमाम जमाना होने का या उनका मखसूस वो नायब होने का जिसमें इमाम उतार आते हैं, तो ये कत्ल हुआ। लेकिन अगर आप गैर शिया छोड़ें, शिया शायरों से भी पूछिए, हर एक इनका कसीदा पढ़ता नजर आएगा। बल्कि एक साहब ने तो मुझसे कहा कि इकबाल ने भी तारीफ की, इकबाल की तारीफ का अंदाज और है, फन की तारीफ। इकबाल ने तो कार्ल मार्क्स की भी तारीफ की है कि पैगंबर नहीं है लेकिन उसकी बगल में किताब है, यानी पैगाम उसका पैगंबर हो जैसा। तो तारीफ फन की तारीफ है, हम भी करेंगे। हाफिज शिराजी वो अजीम फारसी का शायर है जिसके दीवान से लोग, ईरान के लोग फाल निकालते हैं, कुरान के इस्तिखारे से ज्यादा अहमियत देते हैं। वो दीवान का पहला शेर ही यजीद का शेर, कि यजीद जो था बहरहाल शायर तो था ना, माना वह शायर था, यही तो उसके मशगले थे जिसकी बिना पे उसके खिलाफ अपराइजिंग हुई। तो ये जो हमारे कौम के शायर हैं, तो पहले तो ये कि अपना जरा तारीख पढ़ लीजिए, कुर्रतुल ऐन ताहिरा जिसने बहाई मजहब को जिंदगी दी, या मंसूर जिसने इमाम जमाना की गैबत के अंदर इतना फितना फसाद बर्पा किया, ये कौन लोग हैं, और इस ताकत को इस्तेमाल करें। क्योंकि इस्लाम हर एक से ये तकाजा करता है, तुम जहां बैठे हो तुम्हें दीन की कोई ना कोई खिदमत करना। लेकिन अब हो क्या रहा, अब हो ये रहा है कि दीन की खिदमत इसका नाम है। सब्सक्राइबर कितने हैं, व्यूअर्स कितने हैं, लाइक कितने हैं, जिसके नतीजे में हर शख्स आगे बढ़ के हर मसले पे बोलने को तैयार। और जो असल दीन समझना है वो कोई तैयार नहीं। माले हराम बदतरीन गुना, लेकिन हमारे यहां माले हराम का कंसेप्ट भी, अब मैं बात कर रहा हूं उन लोगों से जो मेरी मजलिस सुन लेते हैं, मैं क्या उसकी तारीफ करूं अपने मजमे की जो सुन लेते हैं, तो लोग कहेंगे क्या वाह जो सुनता है, तो आप उसको इतनी तारीफ करें। लेकिन जरा से मजहबी लोग, मुत्तकी लोग, नमाजी लोग, वाजिबात और हराम का एहसास रखने वाले लोग, इन लोगों की मैं बात करूं, तो अब जब ये बात की जाती है माले हलाल माले हराम माले हलाल, तो इनके जहन में चंद मखसूस चीजें आ जाती और वो मुतमैन हो जाते हैं कि हम उससे बचे हुए, भाई हम शराब नहीं बेचते, या हम सूद के कारोबार में हिस्सा नहीं लेते, या हम कैसेनों में जाके पैसे नहीं कमाते, या हम किसी के माल की चोरी नहीं करते, डाका नहीं डालते, चले हम खुम्स भी रेगुलर देते हैं, ठीक है सारी चीजें अच्छी, लेकिन ला इल्मी की वजह से। अब हदीस सुन लीजिए ताकि मेरा मौजू जो चल रहा है वो भी आगे बढ़ता रहे। कहा आखिरी जमाने में ज़हूर इमाम से कुछ पहले की निशानी ये कि इंसान हलाल का एक दिरहम कमाना चाहेगा नहीं कमा पाएगा, हराम नहीं चाहिए खुद 70 दिरहम उसके घर में दाखिल हो जाएंगे, हराम नहीं चाहिए। लेकिन ऐसा इकोनॉमिकल सिस्टम होगा कि हराम आ ही जाएगा। तो कसरत के साथ जो गुना आखिरी जमाने में होगा वो है हराम का गुना, और इसमें ला इल्मी। अच्छा हराम वो चीज है कि अगर आप ला इल्मी भी खाएंगे या इस्तेमाल करेंगे तो आप गुनाहगार तो नहीं होंगे क्योंकि ला इल्म, लेकिन उसके असरात तो होंगे। जो वो बच्चा जो पैगंबर का दुश्मन बना, तो असरात तो होंगे ना। हराम जो है वो जहर की तरह की चीज, ये अगर आपको पता ना तब भी असरात होते। आप सुनिए छोटी सी बात, मौलाए मुत्तकियान की सीरत का, विलायती अली का, विलायती अली का एक अहम पहलू ये कि मौला ने इस तरह से निजाम ममलिका चलाया और इस तरह से उम्मत की रहबरी की कि जो अली को वली नहीं मानते थे वो भी इन मसाइल में आके मोहताज होते थे। तो उसमें एक बहुत अहम लेकिन इंटरेस्टिंग बात, चीजें अहम होती है लेकिन सुनने वालों को बहुत ड्राई लगती है। नऊज़ुबिल्लाह में तौहीन नहीं कर रहा, नहजुल बलागा के तौहीन के खुतबात मोमिनीन कहते हैं, हिम्मत करके शुरू करते, दो लाइनों के बाद तीसरी लाइन पढ़ी नहीं जाती, جبکہ توحید سے زیادہ اہم موضوع کیا ہے. لیکن بعض چیزیں اہم بھی ہیں اور انٹرسٹنگ بھی. مولانا نے کس طرح سے نظام مملکت چلایا. اچھا ایک بات میں بتا دوں, میں نے پہلی یا دوسری مجلس میں کہا کہ میرے مولا کو 3-3.5 سال, یہ 4.5 سال ظاہری حکومت ملی, اور اس میں علی نے توہین کا لفظ تو نہیں اور ایکسیمپل پیش کیا کہ کیسی ہوتی ہے حکومت امام, تاکہ جو امام زمانہ کی حکومت کے لیے تڑپ رہے ہو دیکھ رہے کہ یہ حکومت ہوگی. ایسا نہیں ہو کہ وہ غلط فہمی میں سمجھ کچھ اور رہے ہو اور امام زمانہ کوئی اور نظام لے کے آ جائے. ایک سیمپل تھا وہ علی کی 4.5 سال کی حکومت. لیکن اس سے بھی پہلے رسول اللہ کی اپنی زندگی, 6 مہینے کے لیے میرے مولا کو یمن کا گورنر بنا کے بھیجا گیا. اور علی کی زندگی کا یہ حصہ بہت اہم ہے. شاید یہ جملہ آپ نے کئی بار سنا ہو, کیونکہ غدیر کے واقعے کے حوالے سے کہا جاتا ہے نا کہ جب رسول اللہ نے آخری حج کیا تو پنجتن میں سے 4 معصوم مدینے سے آئے تھے, مولا مدینے سے نہیں آئے تھے, مدینے میں تھے ہی نہیں, وہ یمن میں تھے. اور یمن اور مدینہ بالکل ڈیفرنٹ ڈائریکشن میں, یمن ہے نارتھ میں, یمن ہے ساؤتھ میں, مدینہ ہے نارتھ میں اور مکہ بیچ میں. تو علی وہاں سے آئے تھے 6 مہینے کے بعد. 6 مہینے جو علی نے حکومت کی ہے صحیح معنوں میں وہ ہے امام زمانہ کی حکومت کا ایک چھوٹا سا سیمپل. یہ لفظ مجھے اچھا نہیں لگ رہا ہے, کچھ تجارتی لفظ لگ رہا ہے, ایک نمونہ. اور یہاں پہ مختصر جو بات مجھے عرض کرنا ہے, پہلا دن جو اچھا علی سے پہلے خالد ابن ولید کو گورنر بنا کے بھیجا گیا, وہ جتنے عرصے رہے ناکام رہے, ایک کو مسلمان نہیں کر سکے, مجبور ہو کے واپس آئے, یا رسول اللہ اور یمن کے لوگ تو ٹس سے مس نہیں ہو رہے اور میرا مولا گورنر بن کے گیا. تو پہلے دن ایک دن میں یمن کا ایک بہت مشہور قبیلہ, قبیلہ ہمدان, اس سے تعلق رکھنے والے ہمدانی کہلاتے ہیں, جتنے ہمدانی ہیں یہ سب یمن کے لوگ, یمن علاقے کا نام ہے, ہمدان وہاں کے خاندان کا نام. ایک دن میں میرے مولا نے, صرف ایک دن میں, پورے قبیلہ ہمدان کو نہ صرف یہ کہ مسلمان کیا بلکہ اتنا پکا مولائی کیا کہ وہاں سے لے کے آج کے دن تک واقعاً جس قبیلے نے کبھی علی کی محبت کو نہیں چھوڑا وہ یمن کا ہمدانی قبیلہ. خاص طور پر جنگ صفین میں ہمدانی قبیلے کے کارنامے سنیے مولا کے لشکر تر. لیکن اس کے بعد پھر مولا نے 6 مہینے میں پورے یمن کو مسلمان کر دیا. اس میں ایک بات کہنا چاہ رہا ہوں, آخری زمانے امام زمانہ کی مدد کے لیے سب سے بڑی فوج یمن سے آئی. یہی وجہ ہے کہ ہمارے بزرگ علماء اپنی زندگی کے آخری سالوں میں کہیں کے بھی ہوں, جب یہ سٹیزن شپ اور پاسپورٹ کا مسئلہ نہیں تھا, وہ جا کے یمن میں زندگی کے آخری سال گزارتے کہ وہیں سے امام آئیں گے. اگر ہم وہیں مر جائیں, ہماری قبر وہاں بنے, تو امام کے آنے کے بعد مردوں کو بھی تو قبر سے بلایا جائے گا. اس لشکر میں شامل ہو جائے. سب سے بڑی فوج ہے امام زمانہ, اور سب سے سنسیئر فوج, بڑی بھی ہے وفادار بھی ہے, وہ یمن کی. یمن کو شیعہ مولا نے خود کیا, کسی مبلغ وغیرہ کو نہیں بھیجا. اور ایک سے ایک نام ہے یمن کے لوگوں میں, ہمارے یاسر بھی یمن کے ہیں, وہ مقداد جن کا تذکرہ 2 دن آیا وہ بھی یمن کے ہیں, مالک اشتر یہ بھی یمن کے ہیں. علی کا ٹاپ جو شیعہ چاہنے اصحاب ہیں وہ یمن کے. یمن میں مولا کے بہت دلچسپ واقعات, اس میں ایک یہ واقعہ جس کو میں کل رات کی مجلس جہاں پہنچی تھی اس سے رب دوں گا مال حرام, بہت مشہور واقعہ ہے. لیکن اب علی کی حکومت یمن میں, شیر آ گیا کوئی جنگل کا, کوئی شیر تھا اس کو پکڑنا ہے, تو پرانے زمانے کی ٹیکنیک سے زمین میں گڑھا کھودا گیا اور پھر شیر کو ہانکا کر کے ادھر لائے, وہ شیر جو تھا وہ گڑھے میں گر گئے. میں یہ صرف بتا رہا ہوں کہ اسلام کے فقہ کا یہ ایک بہت اہم چیپٹر, یہ خالی مجتہدین اور مراجع اور فقہ اسلامی تو فت العوام کا نام نہیں ہے کہ وضو کیا ہے, غسل کیا ہے, نجاست کیا تھا, یہ بھی بہت اہم ہے, لیکن مکمل فقہ اسلامی پڑھی. شیر گر گیا گڑھے میں, اب جب شیر گر گیا شور ہو گئے, شیر پکڑا گیا, شیر پکڑا گیا, شیر پکڑا گیا, کیا ہوتا ہے, ہیومن نیچر تو ہمیشہ ایک, لوگ آنے لگے, سب کو دیکھنا ہے اس شیر کو, سب قریب آنے لگے. آج ضرورت نہیں تھی, آپ گھر میں بیٹھے ہوتے وہ سارے چینل اپنے کیمرے لے کے پہنچ جاتے, وہ کیا بڑی بڑی وین جو ہوتی ہے اور وہ آپ کو گھر بیٹھے دکھاتے, لیکن وہاں تو خود دیکھنا. ہم لوگ جھانک کے دیکھ رہے ہیں, مجمع زیادہ ہوا, ایک آدمی جو تھا اس مجمع کے دھکے سے سلپ ہو کے گرنے لگا, जहाँ गिर रहा है वो गढ़ा नहीं है, नीचे शेर है और कैद व गजब के आलम में है, क्योंकि वो पकड़ लिया गया, वो कैद हो गया। वो गिरने वाला क्या करता है, इधर उधर हाथ मारता है, उसने हाथ मारा तो करीब खड़े हुए एक आदमी का कुर्ता उसके हाथ में आ गया। लेकिन अब जब ये गिर रहा है तो बजाय इसके कि वो इसको सहारा दे, अचानक कुर्ता हाथ में आ गया, वो भी गिरने लगा। उसने भी हाथ मारे तो उसके हाथ में तीसरे का कुर्ता आ गया, वो भी गिरने लगा, और उसके हाथ में चौथे का, चारों गड़े में गिर गए। तो शेर के लिए तो आज दावत हो गई एक बहुत बड़ी, चुनाचे उसने इन चारों को जख्मी किया, एक तो वहीं मर गया, फिर जब निकाला गया बाकी तीन को, वो भी मर गया। अब हो गया झगड़ा और हंगामा, और चारों जो थे इनके चार कबीले थे, हर कबीले वाला लड़ने मरने को तैयार है कि हमारे कबीले के आदमी को तुम्हारे कबीले के आदमी ने मार दिया, भाई वो गिर रहा था, खुद गिर जाता, हमारे आदमी को लेके क्यों गिरा। अब एक बहुत हंगामा, वो जब गुस्सा आता है आदमी का तो कुछ नहीं देखता। मौला यमन के गवर्नर बन के अभी अभी आए, यहां से फिक्र इस्लामी का एक बहुत अहम चैप्टर शुरू हुआ। हाँ, ये वक्त चले खैर कुछ ना, आज रह गया तो कल सही। मौला ने देखा, कहा कि झगड़े की कोई बात नहीं, ये सारा का सारा भाई मिस्टेक हुआ है, किसी ने जानबूझ के किसी को कत्ल नहीं किया। शरीयत में इसको कहते हैं कत्ल खताई, खता से कत्ल हो गए। ठीक है, वो पहले आदमी ने, हो सकता उसको लापरवाही भी नहीं कहेंगे, कोई गिर रहा हो तो हाथ बढ़ा लेता। अब जो है इनका ब्लड मनी या कंपनसेशन दिया जाएगा। अच्छा ठीक है भाई, लेकिन कहा कि सबको बराबर नहीं मिलेगा। पहला आदमी जो है उसकी जो ब्लड मनी बनती है वो बिल्कुल खत्म, क्योंकि उसको किसी ने नहीं मारा, तो खुद से गिर रहा था, लेकिन उसने तीन को अपने साथ लेके गया उसको। दूसरा जो था उसको जो ब्लड मनी है 1/3 मिलेगी, क्योंकि उसकी गलती नहीं थी, उसको तो खींचा पहले वाले आदमी ने, लेकिन उसने भी दो आदमियों को और खींच दिया, तो पूरी जो ब्लड मनी बनती है उसके तीन हिस्से किए जाएंगे। वो जो दो आदमियों को इसने खींचा है वो उनके पास चली जाएगी, इसको सिर्फ 1/3 मिलेगी। अच्छा तीसरा आदमी है उसको हाफ, तो पहले दो की मौत में तो उसका कोई हिस्सा नहीं, आखिरी की मौत में उसका हिस्सा, तो उसकी ब्लड मनी बनेगी, लेकिन चूंकि एक को मारा गया तो एक को उसने मारा भी जानबूझ के नहीं, तो आधा ये आधा। और आखिरी जो आदमी जिसने किसी को नहीं पकड़ा है उसको पूरी पूरी जो ब्लड मनी बनती है वो दी जाएगी। ये लोगों ने जाके पैगंबर को खबर दे दी कि या रसूल अल्लाह, चार आदमी मारे गए, चार ब्लड मनी होनी चाहिए, लेकिन अली ने एक को महरूम किया, एक को पूरी दिलवा दी, एक को 1/3 दिया, एक को 2/3। पैगंबर ने हाथ उठा के कहा अल्हम्दुलिल्लाहिल्लज़ी, सारी तारीफ से उस अल्लाह की जिसने मुझे ऐसा वसी अता किया जो उस तरह से फैसला करता है जिस तरह अंबिया और मुरसलीन फैसले किया करते थे। कहा जो अली ने किया बिल्कुल सही किया। और यहां से फिर इस्लाम में एक फिका, इस्लामी फिका में एक चैप्टर आया कि अगर आप किसी को नुकसान पहुंचाएं बाई मिस्टेक भी, गलती ना हो आपकी, तब भी आपको सामने वाले को एक कंपनसेशन देना होता है जिसे दिया कहते हैं। और ये हमारे यहां बहुत कसरत के साथ फेले हराम हो रहा, और खास तौर पर, अब वक्त नहीं रहा आज तो बाकी बातें कल होंगी, खास तौर पर अगर, मैं सिर्फ एक इशारा कर रहा हूं क्योंकि कल मैंने कुछ भी नहीं कहा था, सिर्फ ये बताया था आज मौजू ही आएगा, आज भी वक्त गुजर गया, पहला दिन था, टाइमिंग चेंज हुए थे, 10 मिनट लेट में मेंबर में बैठा, वो 10 मिनट अभी मुझे एहसास हो रहा है, तो इंशाल्लाह अब आखिरी 2-3 मजलिसों में ठीक होगा। ये जो कंपनसेशन कत्ल, ये उस केस में भी आता है जिसमें कोई औरत प्रेग्नेंट हो जाए और उसे अरबी में कहते हैं इस्काते हमल, उर्दू में भी यही कहते हैं एबॉर्शन, कराना पड़े या वो कराए, कराना पड़े के लफ्ज को भी याद रखिएगा, मजबूरी, और ये खुद से कराए, उसके अंदर वो जो कुछ है मसला अपनी जगह, लेकिन उसका कंपनसेशन देना पड़ता है। और फिर उसमें कंपनसेशन अलग किस्म का, रूह पढ़ने से पहले वो मारा गया, बच्चा मां के पेट से में मारा गया, ये रूह पढ़ने के बाद कंपनसेशन। कितने घरों में आज तक आपने ये सुना है कि एबॉर्शन कराया गया और फिर कंपनसेशन दिया गया। और ये मसला इतना बढ़ गया है, मैं बहुत एहतियात से बात कर रहा हूं, इनको इसको एक जर्नलाइज जुमला समझिए, कि मेलबर्न से लेके हैदराबाद दक्कन, वहां से लेके मसलन लखनऊ, लखनऊ से लेके बंबई, बंबई से लेके लाहौर, लाहौर से लेके कराची, कराची से लेके गल्फ, गल्फ से लेके यूरोप, यूरोप से लेके नॉर्थ अमेरिका। हम लोगों के साथ तो दो मसल है, जब लोग आके प्रॉब्लम बताते हैं तो पता चलता है कि कम्युनिटी में क्या खराबी फैली, मगर कोई इस तरह से जिक्र भी नहीं कर सकते कि किसी खानदान या फर्द की जानिब इशारा हो जाए, बीच बीच में चलना पड़ता। भैया याद रखें कि हर शहर में यह गुनाह हो रहा, इसीलिए मैंने एक लफ्ज इस्तेमाल किया कि अगर एबॉर्शन कराना पड़ जाए, मजबूरी भी हो, तब भी एक सिंगल केस भी मुझे ऐसा नजर नहीं आया कि यह गुनाह अगर हुआ है, जहां मजबूरी में भी हो तब भी दियत तो देना। जैसे अभी ये शेर वाला वाकया था, तो जिसने जो गिरे उसके अंदर एक दूसरे को पकड़ के, सब मजबूरी थी, कोई जानबूझ के दूसरे का दामन नहीं पकड़ रहा था, लेकिन जो कंपनसेशन बनता है वो पेमेंट करना, खाली पेमेंट नहीं करना। अगर उसने पेमेंट नहीं किया तो ये आदमी जिस पर कंपनसेशन वाजिब हो गया, जब मरेगा तो इसकी जायदाद में से पहले ये सारे कंपनसेशन निकाल के दिए जाएंगे, फिर जायदाद तकसीम होगी। अपनी 50 साल की फिकही जिंदगी में एक केस मुझे ऐसा नहीं मिला। लोगों को यही पता नहीं कि किसको हम देंगे, किसको, किस पर वाजिब। अच्छा ये एक बात, इसके साथ बराबर का एक जुमला सुन लीजिए, बाकी बात एक कल, और वो ये कि खाली कंपनसेशन भी नहीं, उसके साथ अक्सर केसेस में कंपनसेशन तो 100%, लेकिन ये 100% नहीं, अक्सर केसेस में उस एबॉर्शन करने वाले या करने वाली को इस गुनाहे कबीरा का कफारा देना पड़ता है। तो अब इसमें क्या आ गया, जहां गुनाह, तो अब वो जो एबॉर्शन जहां मजबूरन कराना पड़ता है वो गुनाह के केस नहीं। अलबत्ता हम और आप जिसे मजबूरी समझते हैं उसको इस्लाम मजबूरी नहीं मानता, वो एक अलग बहस है, वक्त नहीं, बाद में बात हो जाएगी। कफारा, और क्या कफारा है, कभी हम जब सुनते थे कि एक आदमी रोजा ना रखे तो उस पर वाजिब है कि या तो 60 गरीबों को खाना खिलाए या 60 रोजे मुसलसल रखे, यही सोचते थे कौन होगा जो एक रोजा छोड़ रहा है तो 60 रोजे रखेगा, बेहतर है 60 गरीब को खाना खिला। ये एबॉर्शन का कफारा है कि रोजे वोजे नहीं, 60 नहीं, खाना वाना नहीं, 60 रोजे इस बच्ची को या जिसने ये अमल किया मुसलसल रखना पड़ेगा, 60 रोजे वो अपनी जगह कफारा देना। इतनी ताकत आज के दौर में किस में, और मुझे तो ऐसे केसेस मिलते हैं चार चार पांच पांच दफा ही एबॉर्शन हुआ। अलबत्ता मैंने कहा कफारा उन केसेस में है जहां मजबूरी ना हो, जहां मजबूरी हो वहां कफारा तो नहीं है, लेकिन ये क्या, अगर ये नहीं किया, मसला ये नहीं है कि क्या वाजिब है, मसला है जिसने ये नहीं किया उसका माल हराम हो गया, उसने शराब नहीं बेची, उसने सूद नहीं कमाया, उसने कैसीनो में जाके पैसे नहीं लॉटो में या जुए में जीते, लेकिन ये जो उसका उसके माल में दूसरे का हक आ गया उसने नहीं दिया, कर्जा लेके दबा लेना जितना बड़ा गुनाह है, ये भी ये लाइलमी में हो रहा है, लेकिन वही बात मारे हराम तो आ रहा, जो इमाम ने फरमाया एक हलाल को नहीं होगा हराम जबरदस्ती तुम्हारे घर में दाखिल हो जाए, और इससे कौन बचेगा, सिर्फ वो बचेगा जिसे ये ख्याल रहे कि दुनिया में जितने अलल्ले तलल्ले कर लो, कब्र में जाके मरने के बाद इसका जवाब देना, जिसको अपनी मौत याद हो। लेकिन मौत को जितने अच्छे तरीके से हसन के यतीम कासिम ने याद दिलाया, जितने अच्छे तरीके से कासिम ने मौत को याद दिलाया, शायद दुनिया की तारीख में इस तरीके से मौत को किसी ने याद न दिलाया। आज हमें करबला के उस शहीद का मातम करना, जो अपनी मां की सारी उम्मीदों का मरकज था। देखिए अगर कोई औरत जवानी में बेवा हो जाए, जवानी में, और उसके कोई औलाद ना हो तो जिंदगी का तरीका अलग होता है, बुढ़ापे में बेवा हो तरीका अलग होता है, लेकिन जवानी में बेवा हो और एक औलाद भी हो, इस मां की सारी तमन्नाएं उसका यही बेटा होता है। और तमन्नाएं मैं किसे कह रहा हूं? तमन्नाएं मैं इसको कह रहा हूं कि मां जो जवानी में बेवा हुई, उसने दूसरे अल्फाज में कही कि शादी का अभी सही मानों में कोई सुख भी नहीं पाया, लेकिन वो अपने इस बेटे को देखती है और इसको देख देख के जीती है और सोचती है कि वो वक्त आएगा कि जब जवान होगा मैं इसकी शादी करूंगी, इसके सर पे सेहरा सजाऊंगी, इसके लिए दुल्हन लेके आऊंगी और जिंदगी भर की कुलफतें और तकलीफें भूल जाऊंगी। ये उम्मे फरवा भी मां है और ऐसी मां है जो जवानी में बेवा हुई। उम्मे फरवा की सारी तमन्नाओं का मरकज जो है वो कासिम। और एक बात और याद रखिए, अहले बैत के घराने में उम्मे फरवा की इस मजलूमियत की वजह से, यानी लैला थी, करबला तक सुहाग सलामत था ना, बेटा जवान हो गया उस वक्त तक सुहाग सलामत, रबाब है सुहाग सलामत है ना, उम्मे फरवा इस अहले बैत के घराने में पंजतन के घराने की वो खातून है जो जवानी में बेवा हो गई है, तो पूरे अहले बैत की तवज्जोहात का मरकज है। खास तौर पर हमारे यहाँ जुमला इसलिए कहा जाता है कि जिहाद करबला के हवाले से ये बहुत जरूरी कि ज़ैनब को हुसैन से कितनी मोहब्बत, मगर ज़ैनब को हसन से भी कम मोहब्बत नहीं है। हसन मुश्तबा भी ज़ैनब का वैसा ही भाई है जैसे हुसैन ज़ैनब के भाई है, तो ज़ैनब को जब कभी उम्मे फरवा पे निगाह पड़ती है हसन मुश्तबा याद आ जाता है, हसन के कलीजे के टुकड़े याद आ जाते हैं, हसन को याद करती है और उम्मे फरवा और उनकी मजलूमियत भी देख रही है किस तरह से सिर्फ दुश्मनी अहले बैत में इनको बेवा किया गया। अक्सर एक जुमला कहती थी, ये नाबे ज़ैनब कुबरा का जुमला, उम्मे फरवा की उम्मीदें हैं कासिम और ज़ैनब। अक्सर कहती हैं, ऐ उम्मे फरवा, सारे अरब की औरतें मेरे पास आती और आके यही कहती हैं कि आप मुश्किल कुशा की बेटी हैं, आप हल्लाले मुश्किलात की बेटी हैं, हमारी फुला हाजत है, हमारा फुला मसला है, हमारे लिए फुला दुआ कर दीजिए। बड़ी मेरी ख्वाहिश है कि आए उम्मे फरवा, कभी तुम भी तो मुझसे कोई बात कहो, तुम भी तो कोई हाजत तलब करो, कभी तुम भी तो मुझसे मेरे सामने कोई मुश्किल पेश करो। बड़ी तमन्ना है, जब भी हसन याद आता है उम्मे फरवा देखा और ये जो कि सारे अरब की औरतें आए, मैं सबके लिए दुआ करती हूँ, तुम मेरी बेवा भावज। और मैं फरवा सर झुका के कहती है, शहजादी जिसे बगैर मांगे सब मिल जाए, वो क्यों आपके आगे आके आपको परेशान करे। लेकिन बड़ी तमन्ना थी उम्मे फरवा की, तमन्ना थी कासिम जवान हो और मैं सर पे सेहरा सजाऊं, ज़ैनब की तमन्ना थी कभी उम्मे फरवा मुझसे कोई सवाल करे। और अब तो कासिम 13 साल का हो गया, शादी की उम्र बहुत करीब आ चुकी है, अब तो उम्मे फरवा की तैयारी बढ़ गई कि एकदम से करबला का जिहाद पेश आ गए। एकदम का मतलब नागाहनी नहीं है, लेकिन बजाहिर कोई हालात नहीं थे और करबला जाना पड़ा। अब करबला पहुंचा है कर अकाफिला, यहां तक कि आशूर की रात आ गई। आशूर की रात हुसैन ने दो अहम काम की, मगरिब होते ही मर्दों का इम्तिहान लिया चिराग गुल करके, और आधी रात से कुछ पहले बीवियों का इम्तिहान लिया, जो इशारा एक मजलिस में पहले भी आ चुका है, शब आशूर में तफसील से आएगा। हुसैन ने जब दोनों तरफ से इत्मीनान कर लिया, मर्द भी सारे मरने के लिए तैयार, औरतें भी सारी कुर्बानी देने के लिए तैयार, अपने खेमे में आए। अल्लाह आपको बार बार खेमागाह में ले जाए, आज भी हुसैन का खेमा मौजूद है, मुसल्ला बिछा के अब हुसैन खेमे पे बैठ गए। ये आज की रात शबे आशूर, हुसैन ने यही कह के तो मांगी थी ना कि मैंने सारी जिंदगी अल्लाह की इबादत की है, दुनिया से जाते जाते ये आखिरी रात भी अल्लाह की इबादत करना चाहता हूँ, मुसल्ला बिछा के बैठ गए। और जब आदमी दुआ में बहुत ज्यादा कंसंट्रेशन करे तो हाथ बुलंद होते हैं, चेहरा आसमान पे जाता है, आंखें बंद हो जाती। एकदम हुसैन को लगा कि कोई मेरे पहलू में आके बैठा, ये आधी रात से ज्यादा का वक्त गुजर गया, हर एक अपने खेमे में है, ये कौन है? आका ने आंखें खोल के देखा तो क्या देखा, मेरा यतीम भतीजा 13 बरस का कासिम मेरे पहलू में बैठा। बस एक बार कासिम को देखा, अब मैंने कहा ना ज़ैनब को भी हसन से इतनी मोहब्बत है जितनी हुसैन से, और हुसैन को भी हसन से इतनी ही मोहब्बत है, अपना यतीम भतीजा देखा। एक मर्तबा कहा, कासिम बेटा ये करबला का जंगल, चारों तरफ अंधेरा, चारों तरफ सन्नाटा, चारों तरफ खामोशी, तेरी माँ खेमे में अकेले रह गई होगी, दिन का वक्त होता तो और बात थी, रात का वक्त है, माँ को छोड़ के यहाँ क्यों आ गया, जाके अपनी माँ के पास बैठ। और अल्लाह ने आपको करबला में जनाब उम्मे फरवा और कासिम का खेमा भी दिखाया तो है ना, कहा वहां जाके बैठ। قاسم نے ہاتھ جوڑے اور کہا چچا میں خود سے نہیں آیا ہوں, میری اماں ہی نے تو مجھے آپ کے پاس بھیجوایا ہے اور ایک سوال دے کے بھیجوایا ہے. میری ماں مجھ سے تھوڑی دیر پہلے کہنے لگی قاسم بیٹا تو یقیناً حسن کا لال تو ہے لیکن تو میں نے تجھے دودھ پلایا ہے, ایسا نہ ہو کل کے جہاد میں تو بچہ ہے ڈر جائے اور دشمن کا لشکر کہے حسن کا بیٹا تو نہ ڈرتا, یہ ام فروا کے دودھ کی خرابی ہے, بس مجھے ایک اطمینان دلوا دے. قاسم سے کہہ رہی ایک امتحان دلوا, ایک اطمینان دلوا دے, آقا سے جا کے اتنا پوچھ لے کہ کل کے مرنے والوں میں تیرا نام شامل ہے کہ شامل نہیں ہے. اللہ تیرہ برس کا بچہ جس کے سہارے ماں نے ساری زندگی گزاری ہے اور تڑپ کے کہہ رہی ہے کہ بیٹا بھئی یہ تصدیق کرا دے کہ کل کے شہیدوں میں تیرا نام ہے کہ نہیں. اماں نے بھیجا چچا بس بتا دیجئے کیا جواب. حسن حسین نے کوئی جواب نہ دیا. قاسم کو گلے سے لگایا, قاسم کے بدن کو سونگنے لگے, سونگتے جاتے ہیں ایک ہی جملہ کہتے ہیں قاسم بیٹا تیرے بدن سے مجھے بھائی حسن کی خوشبو آ رہی ہے, کاش میرا بھائی حسن آج ہوتا اور دیکھتا کربلا میں اس کا حسین کس امتحان میں ہے. لیکن قاسم کو تو بے چینی ہے نا, دوبارہ سوال دوہرایا. جب تیسری بار بھی کوئی جواب نہ ملا بلکہ حسین رکے, کہا قاسم بار بار تین بار مرنے موت کی بات کر رہا, کیفا اندکل موت, موت ہے کیسی تیری نگاہ میں, پتا بھی ہے موت کسے کہتے ہیں؟ تیرہ برس کا ہاشمی شیر, شیر خدا کا پوتا سینہ تان کے کہتا ہے چچا احلا من الاصل, شہد سے زیادہ میٹھی اور خوشگوار ہے, لیکن آپ نے بتایا نہیں میرا نام ہے کہ نہیں. حسین پھر خاموش. اب قاسم سمجھ گئے, ایک مرتبہ سر جھکا کے کہا چچا ایسا لگ رہا کہ کل کے شہیدوں میں میرا نام نہیں ہے, میں بڑا بدقسمت رہوں گا. اب حسین کو پیار آ گیا, قاسم تو اپنے لیے پوچھتا؟ ارے کل کے شہیدوں میں تو اصغر کا نام بھی شامل ہے. ہاشمی شیر کو جلال آ گیا, چچا کیا یہ بے حیا فوج ہمارے خیموں میں آ جائے گی کہ اصغر کے گہوارے تک پہنچ جائے گی؟ حسین کیسے جواب دیں, قاسم فوج یہاں نہیں آئے گی, تیرا چچا اصغر کو لے کے وہاں جائے گا. اور اگلی صبح ہو گئی, صبح سے لے کے دوپہر تک جب وہ قاسم خیموں میں جائے, ام فروہ ایک سوال کرے قاسم بیٹا اب تک زندہ ہے؟ قاسم بیٹا اب تک زندہ ہے؟ آج آپ کو کربلا کے شہید کا ماتم کرنا جس کی بیوہ ماں ساری زندگی کی تمنا کو دیکھ کے کہتی ہے اب تک زندہ. آخر وہ وقت آ گیا کہ اب جو قاسم خیمے میں آیا تو ام فروہ نے انتہائی ناراضگی کے عالم میں منہ پھیر لیا. کیوں؟ جب اون و محمد کے لاشے آ گئے. بس اب جو قاسم آئے, فروا نے ایک مرتبہ کہا قاسم بیٹا تو نے مجھے میری شہزادی کے سامنے شرمندہ کر دیا, میری شہزادی کا اون مارا گیا, میری شہزادی کا محمد مارا گیا, میرا قاسم اب تک زندہ ہے؟ ارے میرا سر جھکا دیا. قاسم نے ہاتھ جوڑے, اماں کسی سے پوچھ لے, صبح سے ہر بار چچا کے پاس جاتا ہوں, چچا اب تو مجھے جانے دیجئے, اور بار بار میرا چچا مجھے روک دیتا, بار ہر بار کہتا ہے قاسم تو میرے بھائی حسن کی نشانی تجھے کیسے جانے دوں, ایک بار چچا سے اجازت دلوا دیجئے, پھر دیکھیے گا آپ کا قاسم کیسا جہاد کرتا. ام فروہ نے سنا آقا اجازت نہیں دے رہے. ایک بات یاد آ گئی, قاسم جب تیرے بابا کا آخری وقت تھا تو مجھے ایک تعویذ دے کے کہا تھا, فروہ جب میرے قاسم پہ بڑی مصیبت پڑے تو یہ تعویذ کھول کے دیکھ لینا. اے اولاد والوں, بڑی مصیبت کسے کہتے ہیں؟ جب بیٹے کی جان خطرے میں ہو اسی کو ماں کہتی ہے نا بڑی مصیبت ہے, یا الٹی بات ہے؟ فروہ کے بیٹے کی جان محفوظ ہے اور فروہ کہتی ہے اس سے بڑی مصیبت کیا ہے؟ ایک بار تعویذ کھولا, لکھا تھا کہ قاسم بیٹا کربلا میں نہ ہوں گا, جب میرے بھائی حسین پہ وقت آئے میری جانب سے اپنی جان بھیا حسین پہ قربان کرنا. ام فروہ نے بھی خط پڑھا, کہا قاسم بیٹا چل میرے ساتھ, لیکن براہ راست حسین سے بات نہیں کرتی ہیں. ام فروہ بہت ہی شرمیلی بیوی تھی, بات ہی نہیں کرتی تھی. سیدھا زینب کبریٰ کے پاس گئی, کہا شہزادی زینب آپ کی بڑی تمنا تھی نا کہ میں کبھی آپ سے کچھ مانگوں, آج آپ کی بیوہ بھاوج آپ کے دروازے پہ سوالی بن کے آئی, آج میری ایک حاجت ہے پوری کیجیے گا؟ ارے کربلا کے مصائب میں بیٹھ کر زینب ایک لمحے کے لیے مصیبتیں بھول گئی, خوشی کے عالم میں کہا فروخ کب سے اس جملے کے لیے تڑپ رہی تھی، بتا تیری حاجت کیا ہے؟ علی کی بیٹی وعدہ کرتی ہے تیری حاجت پوری کرے گی، بس ایک بار آگے بڑھایا قاسم کو، کہا شہزادی میرے قاسم کو مرنے کی اجازت دلوا دیجیے۔ زینب کو تو حسن ہر وقت یاد ہے، سر سے پہر تک دیکھا، ام فروا نے دیکھا کہ زینب ذرا سا ہیزیٹیٹ ہیں، تعویذ آگے بڑھا دیا۔ زینب نے کہا فضا، اما فضا میرے بھائی کو بلا کے لاؤ۔ حسین آئے، زینب بہن کیا بات ہے؟ کہا کہ ایک سوال آج علی کی بیٹی تجھ سے کر رہی ہے، اور وہ یہ کہ میرے قاسم کو مقتل میں مرنے کی اجازت دے دے۔ حسین نے کہا زینب یہ تم کہہ رہی ہو؟ کیا بھیا حسن کو بھول گئی؟ زینب نے کہا بھیا کیا کروں، ام فروا سے زندگی بھر میں نے ایک وعدہ کیا تھا، آج ام فروا نے یہ حاجت پیش کی ہے اور یہ خط ہے۔ حسین نے حسن کا خط پڑھا، آنکھوں میں آنسو آ گئے، ایک بار کہا بیٹا قاسم اچھا اب تیری خواہش پوری ہو رہی ہے، یہ تو باقاعدہ مقتل میں روک لیا، روک لیا۔ ام فروا نے روک لیا، کہا نہیں قاسم بیٹا ابھی نہ جا، اپنے خیمے میں گئی، وہی خیمہ جو کربلا میں آج بھی موجود ہے، خیمے میں گئی، امام حسن کا امامہ لے کے آئیں، کہا بھائی آقا آقا یہ امامہ اپنے ہاتھ سے میرے قاسم کو پہنائیے، 13 برس کا ہے لیکن حسن کی نشانی بن کے جائے گا، کربلا کا واحد شہید ہے، واحد شہید ہے۔ یہ روایت میں جملہ آیا کہ امامہ بڑا تھا، قاسم چھوٹے تھے، آدھا امامہ سر پہ آ گیا، باقی آدھا امامہ حسین نے قاسم کے بدن پہ اس طرح سے لٹکایا جیسے کفنی پہنائی جاتی ہے، جیسے کفن پہنایا جاتا ہے، اور پھر قاسم چلے مقتل کی جانب۔ کیونکہ کرفیو کا وقت ہے تو میں بات کو مختصر کر رہا ہوں، خود ابھی میرا دل نہیں بھرا رونے سے، قاسم مقتل کی جانب چلے۔ 13 برس کا قاسم ہے، شامی پہلوان، 7 بیٹے یکے بعد دیگرے آتے ہیں، اور قاسم ایک ایک کر کے سب کو واصل جہنم کرتے ہیں۔ آخر میں وہ خود پہلوان آیا، مانا ہوا پہلوان، اور قاسم نے جو ایک مرتبہ حملہ کیا شیر خدا کی شان دکھاتے ہوئے، وہ ایک مرتبہ گھوڑے سے گر رہا ہے اور پکارتا ہے اے میری فوج والوں میری جان بچانے کے لیے آؤ۔ ایک مرتبہ عمر سعد کے سپاہی اس کو بچانے کے لیے آئے اور قاسم پہ حملہ کیا، کربلا کا گلبدن ایک بار زین سے زمین پہ گرا، آواز دی یا اماں ادرکنی، چچا میری مدد کو آئیے۔ یہ بھی واحد شہید ہے، کربلا کا واحد شہید ہے۔ پھر مقتل میں لکھا ہے اتنی تیزی سے حسین قاسم کے سرحانے آئے، کسی اور شہید کے سامنے نہیں آئے تھے، اتنی تیزی سے کہ لشکر عمر سعد بھی گھبرا گیا، سوچ بھی نہیں سکتا تھا، چنانچہ سپاہی بھاگے اور اس طرح بھاگے کہ ادھر کے سپاہی ادھر دوڑے، ادھر کے سپاہی ادھر دوڑے۔ گھوڑے دوڑ رہے ہیں، کیا زمین کربلا خالی پڑی ہے؟ نہیں، گلبدن 13 برس کا گلبدن زمین کربلا پہ ہے، ادھر کے گھوڑے ادھر، ادھر کے گھوڑے ادھر۔ وہ حالت ہو گئی قاسم کی کہ امام زمانہ نے ایک بار سلام کیا، میرا سلام کربلا کے شہید پر جس کی دائیں پسلیاں ٹوٹ کے بائیں طرف آ گئیں، بائیں پسلیاں ٹوٹ کے دائیں طرف آ گئیں۔ میرے مرحوم استاد مولانا جوہر صاحب کہتے تھے کربلا ایک امتحان ایسا ہے کسی شہید کا اللہ نے نہیں لیا، حسین کا ساتھ کسی نے نہیں دیا، صرف قاسم نے دیا ہے، یا تو حسین کا لاشا پامال ہوا یا قاسم کا لاشا پامال ہوا ہے، مگر وہ بھی ایک فرق ہے، حسین مارے گئے تھے تب لاشا پامال ہوا، حسن کا گلبدن زندہ تھا، سانسیں لے رہا تھا، ادھر کے گھوڑے ادھر، ادھر کے گھوڑے ادھر۔ اور ایک بار، ایک بار حسین سرحانے پہنچے، بھتیجے کی حالت دیکھی، آنکھوں میں آنسو آ گئے، کہا قاسم تیرے چچا پر یہ بہت شاخ ہے، تو نے پکارا اور ایسے وقت آئے، مگر قاسم نے ایک بار آنکھیں کھولی، اور آنکھیں کھولتے ہی کہا بابا میرا سلام لیجیے۔ ارے کیا قاسم پہچان نہیں پا رہے ہیں، حسین آئے ہیں، بابا کہہ کے سلام کیوں کر رہے؟ وجہ یہ ہے ادھر قاسم گھوڑے سے گرے، ادھر جنت البقیع سے حسن مصطفیٰ نکلے، تیزی سے کربلا آئے، قاسم بیٹا گھبرانا نہیں، تیرا باپ تیری مدد کے لیے آ رہا ہے، اور دونوں ایک ساتھ قاسم کے سرحانے پہنچے۔ قاسم کا بدن پامال، آقا نے ابا بچھائی، قاسم کو ابا پہ لٹایا، उठा के ले चले, सीने से लगा के पैर जमीन पे लकीरें बना रहे। और उधर हुसैन खेमे के दरवाजे पे पहुंचे हैं, खेमे में दाखिल नहीं हो रहे, बहुत देर हो गई, बीबियां इंतजार कर रही हैं। ज़ैनब घबरा के बाहर आई और एक मर्तबा का, भैया कासिम का लाशा इतनी देर से क्यों आ रहा है? हुसैन ने कहा, ये जो अबा है इसमें कासिम का लाशा है, लेकिन जरा आहिस्ता बोलो, कहीं उम्मे फरवा ना सुन ले, क्योंकि इस वक्त इस बेटे की हालत ऐसी नहीं है कि कोई माँ अपने बेटे की हालत देखे। भाई ये जुमला उम्मे फरवा ने सुन लिया। एक बार वो भी बाहर निकल के आई, आका जरा दिखाओ तो मेरा कासिम कैसा है। अब जो आबा हटाई, माँ ने बेटे की हालत देखी, एक अजीब जुमला का आखिरी जुमला, ज़हमत तमाम, एक मर्तबा का शहजादी ज़ैनब, शहजादी कुलसूम, शहजादी रबाब, ए लैला जरा आके मुझे मुबारकबाद दो, मेरी कुर्बानी तो सबसे ज्यादा कबूल हुई है, जरा आके देखो। अरे मेरा गुलबदन कासिम, आए कासिम, उम्मे फरवा के दिल का सहारा, कासिम का मातम।